आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
सहगुरा सुन खरी फूल छन् अनेक थरी, अति नै सुन्दर सृष्टि ईश्वरको फुलबारी, सहगुरा सुन खरी फूल छन् अनेक थरी। हिमालको काखैमा बसेको यो मायालु छोरो झै, हिमालको काखैमा बसेको यो मायालु छोरो झै, आमाको मुटु हृदयको गाठो को गाठो आँखाको नानी झै, पहाड पर्वत नद नदी जंगला, पहाड पर्वत नद नदी जंगला लेकर बेसी भन्ज्याङ सारा हेर्दैमा मंगला, अति नै सुन्दर सृष्टि ईश्वरको फुलबारी, सापगुरा सुन खरी फूल छन् अनेक थरी।
Oh,
प्रिय श्रोता मित्र, आज पनि यहाँ सबैलाई यो बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ। आशा गर्दछु आज पनि मनको तयारीमा यो बाइबल अध्ययन गर्नको लागि आइपुगिसक्नु भएको छ। श्रोता, आज हामी हितोपदेश 27 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। आउनुहोस् हितोपदेश 27 अध्याय एक पद हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, भोलिको धाक नलगा, किनभने एकै दिनमा के आइपर्ला भन्ने तलाई थाहा हुँदैन। श्रोता, यो कुरा त्यो मानिसहरूको निम्ति बुझ्न आवश्यक छ जसले अझसम्म वास्तवमा ख्रिस्टलाई प्राप्त गरेका छैनन्, ग्रहण गरेका छैनन् आफ्नो उद्धारकर्ताको रूपमा र आफ्नो जीवनलाई पूर्ण रूपमा उहाँका समर्पण गरेका छैनन्। यदि तपाईँ अझसम्म उहाँ बेगर उहाँ रहित हुनुहुन्छ, तपाईँले उहाँलाई पाउनु भएको छैन र निर्णयको निम्ति कुनै दिन पर्खिरहनु भएको छ भने यो हितोपदेश तपाईँको लागि हो। लेखिएको छ, भोलिको धाक नलगा, किनभने एकै दिनमा के आइपर्ला भन्ने तलाई थाहा हुँदैन। हिब्रू 4:7 पदले भन्छ, यदि आज तिमीले उहाँको आवाज सुन्यौ भने आफ्नो हृदयलाई कठोर नपार। फेरि दोस्रो कुरन्थी 6:2 पदमा लेखिएको छ, हेर कृपा दृष्टिको समय वा ग्रहण योग्य समय अहिले हो, हेर मुक्तिको दिन अहिले हो, हेर मुक्तिको दिन अहिले हो। यसैयाले लेख्छन् यसैया 1:18 पदमा परमप्रभु भन्नुहुन्छ, आओ हामी बसेर आफ्ना कुराहरू छलफल गरौं, तिमीहरूका पाप सिन्दुरे रंगका भए तापनि ती हिउँ जस्तै सेता हुनेछन्, गाढा राता रंगका भए तापनि ती ऊन जस्तै हुनेछन्। धेरै मानिसहरूको मनोप्रवृत्ति हो अर्को समयको लागि पर्खन चाहन्छन्। यो कुराको याद राखौं। राज्यपाल बडा हाकिम फेलिक्सले जब पाउलबाट सुसमाचार सुने तिनी काँपे। यद्यपि पाउल त्यस बेला कैदी भए तापनि उसको आत्माको उद्धारको बारेमा बताए, फेलिक्सले जवाब दिए 24:25 पदमा, अहिलेलाई जाऊ, फुर्सदको समयमा म तिमीलाई फेरि बोलाउनेछु। जहाँसम्म हामी परमेश्वरको वचनबाट जान्दछौ, फेलिक्सको निम्ति उचित मौका कहिले पनि आएन वा फुर्सदको समय कहिले पनि आएन। साथै मिश्रमा फारो सधैँ भन्ने गर्दथ्यो, भोलि म इसरायलका सन्तानलाई जान दिनेछु, आज जान दिन्छु भनेनन्। अन्तिममा उसको बार बार पटक पटकको स्थगित राख्ने कुराले उसको जेठो छोराको ज्यान र मिश्रका सबै जेठो सन्तानको गुमाउनु पर्यो। श्रोता, आज सधैँ उद्धारको दिन हो, तपाईँ जान्नुहुन्न कि भोलि के हुनेछ। दुई पदमा लेखिएको छ, तेरै मुखले होइन अरूले तेरो प्रशंसा गरून्, तेरै ओठले होइन कोही अरूबाट होस्। गोलियतले यो हितोपदेशको सुन्नु पर्ने थियो। त्यो सधैँ इसरायलको सेनाहरूको सामने आफैले प्रदर्शन गरेर आफ्नो महान शरीर मसल देखाएर धाक दिने गर्दथ्यो कि तिनी कति महान विशाल थिए, कति बलिया थिए र इसरायलीहरू चाहिँ कति साना फुच्चेहरूको झुण्ड थिए। अन्तिममा त्यो गोलियत दाउद नाम गरेको ठिटाको हातमा समस्यामा परे। अनि यो पदको कुरा ख्रिस्टियन आचरण र साक्षीको जीवनको सम्बन्धमा पनि लागू गर्न सकिन्छ। आज हामी मण्डलीहरूमा सभाहरूमा धेरै गवाहीहरू सुन्छौं र हामी आफ्नो बारेमा धेरै परिवर्तनका कुराहरू भन्ने गर्छौं। सम्भव त्यो सही पनि होला, तर महत्वपूर्ण कुरा यो हो कि अरूले हाम्रो मसीह जीवनको बारेमा के भन्छन् त, त्यो चाहिँ बुझ्न महत्वपूर्ण कुरा हो। अनि तीन पदमा लेखिएको छ, ढुङ्गा गरौं हुन्छ र बालुवा वजनदार, तर मूर्खको उत्तेजना ती दुवै भन्दा अझ गरौं हुन्छन्। यदि तपाईसँग मूर्ख रिस छ भने तपाई समस्यामा हुनुहुन्छ, किनभने मूर्खसँग कुनै समझदारी हुँदैन, उसले कुनै कुरा भन्नेछ र कुनै कुरा पनि गर्नेछ। अनि चार पदमा लेखिएको छ, क्रोध निर्दयी हुन्छ र भोग चाहिँ अत्यधिक, तर डाहाको सामुखको खड़ा हुन सक्छ। डाहा ईर्ष्या हो। श्रेष्ठ गीत 8:6 भन्छ, डाहा ईर्ष्या चिहान जस्तै निष्ठुर हुन्छ, कुनै पनि ज्वाला भन्दा कड़ा, त्यो दन्केको आगो झैं दन्किन्छ। तपाईँले यादै होला, ईर्ष्याले याकुबको परिवारमा के गर्यो? दाजुहरूले युसुफलाई दासोत्तमा बेचे, कारण चाहिँ तिनीहरूको अत्याधिक ईर्ष्या थियो। अनि 5:6 लेखिएको छ, खुल्ला हप्की गोप्य प्रेम भन्दा असल हो, मित्रबाट पाएको चोट पत्यार गर्न सकिने हुन्छ, तर शत्रुका चुम्बन भने प्रचुर हुन्छन्। श्रोता, यो नै भिन्नता हो जुनको हामीसँग बाइबलमा धेरै उदाहरणहरू छन्। पावल सिमोन पत्रुसलाई हप्काए जब उसले अन्य जातिसँग भोजन खाने कामबाट आफूलाई अलग गरे। पत्रुसलाई त्यो हप्काएको आवश्यक थियो र उसले त्यो पावलबाट ग्रहण गरे। तिनीहरू बीच कुनै पनि मनमुटाव थिएन। त्यस्तो मित्र पाउने कुरा महान कुरा हो, जसले तपाईँका त्रुटिहरू उपकारक तरिकामा, भलो गर्ने तरिकामा, सहायता गर्ने मनसायले तपाईँको ध्यान आकर्षण गर्दछ। त्यही नै कारण प्रचारकलाई असल पत्नीको आवश्यक छ। तिनले उसलाई नम्र राख्न सक्छिन् र उससँग कुन कुरा चाहिँ गलत छ त्यसको भन्न सक्छिन् र त्यसलाई ठिकठाक पार्न सक्छिन्, जसले तपाईँको गल्तीको औल्याएर देखाउन सक्छिन्। अहिले निश्चय नै भिन्नता देखाउने विचार चाहिँ यहुदामा उदाहरण दिइएको छ, जसले येशूलाई चुम्बनद्वारा विश्वासघात गरेका थिए। अनि 7 लेखिएको छ, टन्न अघाएको व्यक्तिलाई मह अमन हुन्छ, तर भकाएकालाई तितो समेत मिठो लाग्छ। त्यसपछि 12 भनिएको छ, बुद्धिमानले खतरा आइरहेको देख्छ र कतै शरण लिन्छ, तर सोझो चाहिँ त्यतैतिर जान्छ र दुःख भोग्छ। श्रोता, यो अगमबाडीको अध्ययनको एक महान फाइदा हो। हामी जान्दछौ कि के हुन आइरहेको छ। म स्पष्ट भावले भनौं, म अति नै धेरै निरुत्साहित र निराशवादी हुने थिए यदि आज हाम्रा समस्याहरूको समाधान गर्न मैले मानिसहरूतिर हेर्नु परे। मलाई लाग्दैन मानिसहरूसँग कुनै समाधान छ, कुनै निवारण छ। हामी संकष्ट र महाविपत्तिहरूतिर बढ़िरहेका छौं। मलाई लाग्दैन कि यसको बारेमा कुनै प्रश्न छ। कुनै पनि यस्तो सोच्ने मानिस अति नै धेरै मूर्ख हो कि उसले संसारका समस्याहरूको निवारण गर्न समाधान गर्न सक्छन्। परमेश्वरको वचनले यो स्पष्ट पार्दछ, त्यहाँ अझ खास समस्याहरू आउन बाँकी छन्। परमेश्वरको दण्ड यो पुरानो संसारमा, वृद्ध संसारमा आइरहेको छ। अनि यो हितोपदेशसँगको सम्बन्धमा त्यहाँ अर्को विचार छ, म यसलाई संक्षिप्त भाषामा भन्न चाहन्छु, आत्मिकी जीवन बीमा, ताकि तपाईँको भविष्य सुरक्षित हुन सकोस्। लेखिएको छ, चतुर मानिस दुःख आइरहेको देखेर जोगिन्छ, मतलब उसले आइरहेको कठिनाईको दिनको लागि तयार हुँदछ। कुनै कुनै मानिसहरूसँग यस्तो विचार छ कि यस्ता कुराहरू गरिराख्न कुनै आवश्यकै छैन, बीमा सीमा गरिराख्नुपर्ने कुनै आवश्यकै छैन। मूर्ख कारण यसरी दिँदछ कि हामीले परमप्रभुमा विश्वास र भरोसा गर्नुपर्छ, बस भइहाल्यो, सबै कुरा उहाँमै हामी छोडिदिनुपर्छ। मित्र, म तपाईँलाई यो भन्न चाहन्छु, जब परमेश्वरले भविष्यको लागि ती साधनहरूको प्रदान गरिदिनु भएकोले हामी ती कुराहरूमा आफैलाई उपलब्ध गरौं, परमेश्वरमा भरोसा गर्ने उत्तम कुरा हो। तर उही समयमा हामीले आफ्नो चेतना विवेकको पनि त व्यावहारिक रूपमा प्रयोग गर्नु पर्यो नि, होइन र? 12 लेखेको छ, बुद्धिमानले खतरा आइरहेको देख्छ र कतै शरण लिन्छ, तर सोझा चाहिँ त्यतैतिर जान्छ र दुःख भोग्छ। अनि 14, कसैले आफ्नो छिमेकीलाई एकाबिहानै चर्को स्वरले आशिष दिन्छ भने त्यो त श्राप बन्छ त। मित्र, यो कथनमा धेरै व्यङ्ग ताना छेडहरू छन्। त्यहाँ कोही कोही छन् जो त्यस्ता प्रेमको मायाको ठूलो आवाजमा प्रतिवादहरू बनाउँछन्। तपाईँ ती सबै कुराको पछि केही लक्ष्य रहेको थाहा पाउनुहुन्छ। त्यो मानिसलाई त्यो गर्नुहोस् जसले तपाईँलाई प्रशंसा पाउनुपर्ने भन्दा धेरै प्रशंसा गरिरहेको छ। यसको शास्त्रीय उदाहरण हो अफसलोमले इसरायलका मानिसको हृदय जित्ने तरिका विधि, जुन हामी 2 Samuel 15:1-6 देख्छौं।
उनी एका बिहान उठेर ती मानिसहरूसँग कुरा गर्न सहरको मूल ढोकामा आउँथे, जो विभिन्न विवादहरूको मुद्दा लिएर राजा कहाँ आउँदथे। अब्सालोमले तिनीहरू हरेकलाई घिउ मखन दल्थे, मिठो मिठो कुरा गरेर आश्वासन दिन्थे र तिनीहरूलाई प्रेम गर्ने भैटो पोल्थे र तिनीहरूका मुद्दाहरूमा रूचि लिने जस्तो भान गर्थे। तर उसको खास रूचि चाहिँ तिनीहरूको सहायताको पक्षको प्राप्त गर्नुमा थियो, जब उसले आफ्नो पिताबाट सिंहासनको जप्त गर्दथे। अनि राजनीतिज्ञहरूले शताब्दी शताब्दीदेखि यही नै विधिको पछि रहेका छन्। म सधैँ जवान प्रचारकहरूलाई यो भन्दछु, जब म सेमिनारमा बोल्दछु, जवानहरू चाहे तिमी जुनसुकै मण्डलीमा जाऊ, त्यहाँ मण्डलीमा सधैँ प्रियजन हुनेछन् जसले भन्नेछ कि तिमी कति महान, कति अद्भुत प्रचारक हौ। सामान्यतया त्यो वृद्ध स्त्री हुन सक्छिन् या कहिलेकाहीँ वृद्ध पुरूष पनि। परमप्रभुले तिनीहरूलाई त्यहाँ जवान प्रचारकहरूलाई उत्साह दिन राख्नुहुन्छ। तिनीहरूले तिमीलाई भन्नेछन् कि तिमी सबभन्दा महान प्रचारक हौ। तिनीहरूले कहिले पनि त्यस्तो प्रचार सुनेका छैनन्। तिनीहरू तिमीलाई त्यस्तो सोच्नलाई मजबुरी गराउनेछन् कि तिमी अर्का महान प्रेरित पावल हौ या मार्टिन लुथर हौ या जोन काल्विन हौ वा बिल्ली सन्डे वा बिल्ली ग्राम हौ। श्रोता, त्यस्ता मानिसहरू त्यहाँ तपाईँलाई उत्साह दिनलाई हुने कुरा अद्भुत हो, तर तिनीहरूले सुनेका कुरामा विश्वास नगर्नुहोस्। त्यो कति पनि सत्य होइन। आधुनिक अंग्रेजी उखान यस प्रकार छ, घिउ मखनको वचन अत्तर जस्तै हो, अनि त्यसको विचार यो हो त्यसको सुँग्नु हो तर निल्नु होइन। अनि सत्र पदमा लेखिएको छ, फलामले फलामलाई उध्याए जस्तै एउटाले अर्को मानिसलाई उध्याउँछ। श्रोता, त्यस्तो मित्र पाउने कुरा अद्भुत हो, जससँग तपाईँ आफ्नो दिमागको तिखार्न धारिलो पार्न सक्नुहुन्छ। तपाईँ उससँग वास्तविक फाइदा लाभको खातिर उससँग निश्चित कुराहरूको छलफल गर्न सक्नुहुन्छ। मसँग त्यस किसिमका मित्रहरू पाउने कोशिश गर्थे र मसँग त्यस्ता मित्रहरू पनि थिए जससँग बसेर आत्मिक विषयहरूको बारेमा छलफल गर्न सक्थ्यौं, अनि यसो गर्नाले सधैँ केही न केही नयाँ कुरा सिकिन्थे। मित्र, त्यस्तो मित्र हुने कुरा अद्भुत कुरा हो। अनि 19 पदमा लेखिएको छ, पानीमा अनुहार प्रतिबिम्बित भए झैं मानिसको हृदयमा मानिस प्रतिबिम्बित हुन्छ। अनि 20 पद, मृत्यु र विनाश कहिले तृप्त हुँदैन न त मानिसका आँखा नै सन्तुष्ट हुन्छन्। मित्र, हामी कुनै कुरा हेरेर वाक्क हुँदैनौ, हामी निरन्तर हेर्न चाहन्छौ। त्यही नै कारण हामी कोही कोही पूरा संसारभरि यात्रा गर्न घुम्न मन पराउँछौ। अनि 24 पदमा भनिएको छ, किनभने धन सम्पत्ति त सधैँभरि रहँदैन र मुकुट पनि सबै पुस्ताको लागि सुरक्षित रहँदैन। धन सम्पत्ति सधैँको निम्ति रहँदैन। हाम्रो भौतिक युगमा हामीले यसको सत्यताको थाहा पाउन आवश्यक छ। तपाईँ जब यो संसार छोडेर जानुहुन्छ, आफैसँग आफ्ना धन सम्पत्तिहरू लिएर जानुहुन्न। अयुबले भन्न सके, खाली आए खाली फर्केर जानेछु। अनि दोस्रो खण्डमा भनिएको छ, मुकुट पनि पुस्तौंसम्म रहँदैन। परिवर्तनको यो संसारमा राजकुल राजवंशहरू उदाए अनि कति पतन भए। श्रोता, परमेश्वर मात्र एक हुनुहुन्छ जसमा हामी पूर्ण रूपमा भरोसा र विश्वास गर्न सक्छौ, आश्रित हुन सक्छौ। उहाँ मात्र अपरिवर्तनीय परमेश्वर हुनुहुन्छ।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
Sa 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 s
श्रोता यतिन्जेल तपाईले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 9847035679। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 9847035679, 9847035679। यस्तै गरी तपाईले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।